नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेगबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेगको शुक्रबारको श्रृङ्खलामा हामी केही हप्तादेखि कथाकार गीता खत्रीका कथाहरू सुनिरहेका छौं। उहाँको पुस्तक अन्त्यहीन इच्छाबाट कथाहरू सुनाउँदै आएको छु। आज मैले यसको अन्तिम श्रृङ्खला लिएर आइपुगेको छु। साझा प्रकाशनबाट 2074 सालमा पहिलो पटक प्रकाशित अन्त्यहीन इच्छाभित्रको आज मैले सुरुको चरणमा सुनाउने कथाको शीर्षक छ रातो कोट। रूपा, ए रूपा, कताबाट आइरहेछ यो स्वर? म टक्क अडिन्छु अनि यताउता पल्याक पुलुक हेर्छु। नजिकै आउँदै गरेकी सजुलाई देख्छु। ओहो, कति परैबाट पनि चिनेकी भन्दै सजु मेरो नजिकै आइपुगेपछि अँगालो मार्दै खुसी हुन्छु। रूपा, तिमीलाई जाडो महिनामा परैबाट चिन्छु, तिम्रो अनुहार देख्नै पर्दैन। सजु मुस्कुराउँछे। म अचम्म मान्दै सजुलाई प्रश्न तेर्साउँछु, कसरी? सजु प्रश्न पार्छिन्, कसरी भनौँ, तिम्रो अग्लो कद अनि यो रातो कोटले टाढैबाट तिम्रो परिचय दिन्छन्। म फिस्सा हाँसिदिन्छु। सजु बोलिरहन्छन्, रूपा यो चाहिँ अति नै भयो। के भयो सजु? म अलिक कुरा नबुझेर अल्मलिन्छु। सजु कुरा अर्थ्याउँदै भन्छन्, पुरै वर्ष भयो तिमीलाई मैले देखेको, प्राय जसो तिमी जाडो महिनामा हिँड्दा यही कोट लगाएर हिँडेको देख्छु। तिमी सधैँ जसो कति पैसा खर्च गर्छौ? समाजका लागि, आफन्तका लागि, साथीभाइका लागि, तर आफू भने सधैँ यही रातो कोटमा? तिमी देख्दा पनि मलाई कहिलेकाहीँ अचम्म लाग्छ। सजु छप्दै भन्छन्, सधैँ समाज, आफन्त अनि परिवार मात्र नभन न, आफ्नो लागि पनि ध्यान दिनुपर्छ रूपा। जोबन त ओह्रालो लाग्दैछ, बेलैमा विचार पुर्याउनुपर्छ। म कुरालाई अन्तै मोड्छु। होइन, यो बाटोमा बसेर के कुरा गर्ने? आऊ स्टार बक्सभित्र पसेर कफी पिउँदै एकछिन गफ गरौँ। दुवै स्टार बक्सभित्र पस्छौँ। दुईवटा कफी र दुईवटा कुकिज लिएर हामी एउटा खाली टेबलतर्फ लम्कन्छौँ। कफीको चुस्की लिन थाल्छौँ। सजु 50 नागिसकिन् तर अविवाहित छन्। अहिलेसम्म विवाहको कुरा झिक्दा उनी सुन्नै रुचाउँदिनन्। उनी भन्छन् उनलाई इच्छा नै जागेन विवाह गर्ने। म उनको यस्तो कुरामा अचम्म मान्छु। यो कस्तो खालको सोचायो, कस्तो रहर नै नजागेको? साँच्चै भन्ने हो भने उनी मेरो विचारमा अहिलेसम्म कुमारी नै छिन्। तर एक्लै भए पनि अपुत्राको धन प्यारो, कोरीको ज्यान पारो भने जस्तै आफ्ना लागि बाहेक फाल्तु केही खर्च गर्दिनन्। म कफीको चुस्की लगाउँदै पारिवारिक कुराहरू, नेपालमा भएको राजनीतिक अस्थिरता बारेका कुरा गर्दछु। उनी भने सुनिरहन्छन् मात्र। यस्ता कुरामा उनलाई चासै छैन, खालि आफ्नै कुरा, आफ्नै काम, आफै कसरी राम्री हुने भन्ने मात्र कुरा आउँछ उनलाई। यसबाहेक अरू केही कुरा आउँदैन जस्तो अनुमान लगाएँ मैले। हुन त मान्छेको आफ्नो आफ्नो सोचको कुरा हो। मैले भने उनीसँग यी 2 घन्टा बीच नेपालका बारेमा परिवार, साथीभाइका बीचका कुराहरू गरेर बिताएँ। रूपा, छोडिदेऊ यस्ता कुराहरू। अब नेपाल, परिवार, त्यहाँका साथीभाइ सम्झेर काम छैन। अब आफ्नै बारेमा सोच्ने हो, आफ्नै निम्ति बाँच्ने हो, आफै रमाउने हो, आफै मोजमस्ती गर्ने हो। हामी आफ्नै निम्ति बाँच्नुपर्छ, अरूका लागि होइन। जाउँ रूपा, मेरो त रातिको काम छ, 5-6 घन्टा त सुत्नु पनि पर्यो नि। सजुले उठ्दै भनिन्। हामी दुवैजना त्यहाँबाट उठ्यौँ र आफ्नो घरतिर लाग्यौँ। दिनभरि सजुले गरेका कुराहरू मस्तिष्कमा नाचिरहे। उनका कुराले मलाई एकोहोरो बनायो। कस्तो स्वभाव मान्छेको! हुन त सबैको स्वभाव एउटै कहाँ हुन्छ र सबै बुढा हुँदैनन्। जसले संसारलाई ज्ञान दिन संसारका निमित्त आफ्नो परिवारलाई त्याग्न सकुन्, सबैको मन एउटै हुने भए यो संसार कस्तो हुने थियो कुन्नी? बेलुकीको खाना खाएपछि म टिभी नै नहेरी ओछ्यानमा पल्टिएँ, तर मलाई निद्रै लागेन। रात छिप्पिँदै गएको मैले महसुस गरेँ। श्रीमानलाई डिस्टर्ब होला भनेर म बैठकमा आएर बसेँ। सुनसान रात सबै निद्रामा छन्। सडकमा गाडी कुडेको आवाज बाहेक केही छैन। दिउँसो आफूले झुन्ड्याएको रातो कोटलाई ह्याङ्गरबाट झिक्छुरो लगाउँछु। आँखाबाट त्यसै त्यसै आँसु बग्न थाल्छन्। कता कता मलाई नरौ छोरी भनेर आमाले च्याप्प अँगालो हाले जस्तो लाग्दछ। लगाइरहेको कोटलाई म हातले सुमसुमाउँछु। कोटको स्पर्श गर्दा नै मेरी आमालाई अँगालो हालेर सुमसुमाए जस्तो लाग्छ मलाई। म लगाइरहेको कोटलाई दुइटै हातले च्याप्प कसेर समाउँछु। मलाई मेरो कोटबाट आमाको गन्ध आउँछ अनि दिउँसो सजुले भनेका कुराहरू सम्झन्छु। थाम्नै नसक्ने गरी मेरो आँखाबाट आँसुको भेल उर्लेर आउँछ। के थाहा बिचारी सजुलाई, मैले 12 वर्षसम्म पनि एउटै कोट लगाउनुको कारण। यी 12 वर्षका बीचमा मसँग 12 वटा जाडोमा किनेका कोटहरू छन्, तर मलाई भने जति पुरानो भए पनि यही कोट मनपर्छ भन्ने कुरा र त्यसभित्र रहस्य सजुलाई के थाहा। मेरी आमाले कति दुःख गरेर म अमेरिका आउने बेलामा न्युयोर्कको जाडोबाट जोगिनुपर्छ भने आफूले थोक्क तेल गरेर राखेको पैसा दिँदै छोरी यो पैसाले कोट किनेर लगाऊ है, जाडोबाट बस्नुपर्छ नत्र बाथको रोगले समाउँछ भन्दै पटुकाभित्रबाट पुरानो थैली निकाल्दै चाँदीका मोहर झिकेर दिँदै भनेको कुरा हिजो जस्तै लाग्छ मलाई। कति छिट्टै 12 वर्ष बितिसकेछ। म 12 वर्ष पछाडि फर्कन्छु। आमाले मैलो थैलीबाट सेता चाँदीका मोहर दिएको मलाई हिजै जस्तो लाग्छ। आफ्नै देशमा बनेको यो रातो कोट, म लगाइरहेको कोटलाई सुमसुम्याउँछु। मलाई कोटबाट आफ्नो देशको गन्ध पनि आए जस्तो लाग्छ। आमाको न्यानो खोकिलाभित्र छु जस्तो लाग्छ। बिचरी सजुलाई यी सबै कुरा के थाहा। सजुको मात्र के कुरा, मेरी छोरीले पनि यो रातो कोट लगाएर हिँड्दा नजिस्काए कि भन्ने होइन। उसले कतिपल्ट भनेकी छ, मामु यो आउट मोडलको कोटमा के रहस्य छ, यतिका कोटहरू छन् मामुको, तर मामुको एक रातो कोटमा दिल बसेको छ। मेरी छोरीलाई पनि के थाहा, मेरी आमाले पुरानो मैलो थैलीबाट सेता चाँदीका मोरबाट किनेको कोट भनेर। यो कोटले म र आमा धेरै लामो दूरीमा भए पनि सामीप्यमी भएको अनुभव गराउने रहस्य कसलाई थाहा छ र मलाई आमाको न्यास्रो लाग्दा यही कोटलाई सुमसुमाएर आमाको मायाको तीर्सना मेट्ने गरेको कसलाई थाहा हुनु। म प्राय नेपाल जाँदा गर्मी महिनामा पुग्दथे। छोरीको छुट्टी त्यही बेला हुने भएकोले यसपालि छोरी स्कुल सकिएर कलेज जाने भइसकेकी हुनाले म 1 वर्षका लागि नेपाल गएकी थिएँ। मेरी आमा पनि अब त साह्रै बुढी भइसक्नु भएको छ। आमासँग अलिक बढी समय बिताउने मनसायले पनि अलि लामो समय बस्ने चाँजो मिलाएर गएकी। अब त मेरी आमा बुढी देखिनुहुन्छ, आँखा पनि भित्र पसेका छन्। ती पोटिला अनुहार 32 मुजाले पुरै ढाकेको छ। कति फरक आउने त्यही अनुहारमा। म जब पहिलोपटक नेपाल पुग्छु न अगाउन्जेलमा आमालाई हेरिरहन्छु। यसपटक मेरी आमा निकै खुसी हुनुहुन्छ। लामो समय छोरीसँग बस्न पाउने भएर होला सायद। जाडो महिनामा पुगेको नेपालमा जाडो निकै बढिसकेको हुन्छ। मेरो बुबासँग जाडो धान्ने लामो कोट छ, तर आमा भने उही पुरानै शैलीको पछ्यौराकै भरमा जाडो काट्नुहुन्छ। छोराछोरीहरू अमेरिका पुगुन् वा लन्डन, केही छैन उहाँमा परिवर्तन। आमालाई देखेर मेरो मन कटक्क हुन्छ। समय मिलाएर एक दिन म सहर जान्छु। हल्का खालको ब्राउन कलरको एउटा कोट किनेर ल्याउँछु र आमालाई दिँदै भन्छु, आमा यसले घुँडासम्म छोपिन्छ, यो कोट लगाउनुहोस्, ओढ्ने भन्दा सजिलो हुन्छ। आमा मेरो मुखमा एकपटक पुलुक्क हेर्नुहुन्छ अनि कोट लगाउँदै ऐना अगाडि उभिनुहुन्छ। आमाको मुहारमा एकाएक मुस्कान देख्छु। मुस्कुराउँदै उहाँ भन्नुहुन्छ, यो ज्यानमा जे लगाए पनि जुन कलर लगाए पनि कस्तो सुहाउँथ्यो, अब त 32 मुजा परेको यो अनुहारमा जस्तो राम्रो लगाए पनि उस्तै हो। लगाइसकेको कोट पुकालेर मतिर बढाउँदै आमा भन्नुहुन्छ, छोरी तिमी नै लगाऊ। आमाको आग्रहलाई मान्दै म कोट लगाउँछु। आमाको वचन नकाट्ने म हुन्छ भनी रातो कोट आमालाई दिन्छु। आफूलाई नयाँ कोट राख्छु, तर मनमा भने कता कता के नमिलेको जस्तो लागिरहन्छ। यसपटकको आमासँगको लामो बसाइका दिनहरू पनि क्रमशः छोटिँदै थिए। म पनि निकै खुसी थिएँ। फेरि यसरी लामो समय आमासँग बस्न पाउने हो कि होइन, हेर्दा हेर्दै अमेरिका फर्कने बेला भइसकेछ। उही सधैँ झैँ मेरा डाँडामाथिका घाम आमा बुबा मलाई पुर्याउन एयरपोर्टसम्म आउनुभयो। मेरी आमाले त्यस दिन जाडो छेक्न त्यही रातो कोट लगाउनु भएको थियो। एयरपोर्टको काम सकेर मैले गरुङ्गो मन लिएर हात हल्लाउँदै आमा बाबुसित बिदा लिएँ। आँखा भरि आँसु पार्दै फर्केर हेर्न नसकी भित्र बसेँ। 17-18 घण्टाको अन्तरालपछि म अमेरिकाको एयरपोर्टमा पुगिसकेको छु। मेरा श्रीमान र छोरीहरू मलाई लिन एयरपोर्टमा आइसकेका रहेछन्। उनीहरूलाई देख्ने बित्तिकै म खुसी भएँ। यति लामो समयका लागि अमेरिका पहिलो पटक छोडेकी थिएँ। घर पुग्ने बित्तिकै मलाई र बाबालाई चिया ल्याइदिइन् मेरी छोरीले। मेरी छोरी पाएको भएको अनुभव गरेँ मैले। मेरो आँखामा खुसीका आँसु टल्पलिए। भोलिपल्ट बिहान ग्रोसरी गर्न म ज्याक्सन हाइट पुग्छु। बाटोमा मैले सजुलाई भेट्छु। सजुले मलाई नचिने झैँ लागेकाले म सजुलाई बोलाउँछु। सजु, ए सजु। सजु मेरो आवाजले टक्क अडिन्छे। ए, मैले झन्डै नचिनेको। फेरि तिमी रातो कोटबाट खैरो कोटमा, अनि अलि काली पनि भइछौ नेपाल बसेर। फेरि उसको कुराले म झसङ्ग हुन्छु। तर मलाई आमाले पुरानो थैलीबाट झिकेर दिएका सेता चाँदीका मोहरले किनेका कोट मैले आमालाई नै दिएकी थिएँ। त्यसैले मलाई त्यति दुःख लागेको थिएन। बाटामा एकछिन भलाको सारी भएपछि मैले सजुलाई डिनर खाने गरी भोलिको निम्तो दिएँ। त्यो रात म सुत्न सकिनँ। सजुको कुराले म निद्राबाट एक्कासी उठेँ। डराएको जस्तो जिउ पनि भारी, पुरै पसिनै पसिना छ मेरो जिउभरि। बिस्तारै म उठ्छु। दिउँसो झुन्डाएको नयाँ कोट झिकेर लगाउँछु। मलाई रातो कोट लगाउँदा आमाको गन्ध आउँथ्यो। आमाले खोकिलामा लुकाएर सुरक्षा दिएको जस्तो लाग्थ्यो। तर यो नयाँ खैरो कोटमा मलाई त्यस्तो केही अनुभूति नै हुँदैन। म तुरुन्तै नेपालमा फोन लगाउँछु। फोन आमाले नै उठाउनुहुन्छ। एकै सासमा बोल्छु, आमा त्यो रातो कोट छ नि, तपाईँको शेषपछि मेरै नाममा राखिदिनु होला। यति भन्दै थिएँ, आमाको उत्तर नआउँदै फोनको लाइन काटियो। रातो कोट शीर्षकको यो कथा मैले कथाकार गीता खत्रीको पुस्तक अन्त्यहीन इच्छाबाट वाचन गरेको थिएँ। अब फेरि यही पुस्तकबाट कथाकार गीता खत्रीको अर्को कथा सुनाउँदैछु। शीर्षक छ अन्तिम विदाई। आखिर किन यो मन कहिले नौनी भन्दा नरम त कहिले हाडे ओखर भन्दा पनि कडा भइदिन्छ। मान्छेभित्रको भावनालाई लगाम लगाउन पनि त सकिन्न। मन समय समयमा साह्रै बरालिन्छ। काबुमा राख्छु भन्दा भन्दा यो हावाभन्दा छिटो भएर पुग्नुपर्ने ठाउँमा पुगेर गर्नुपर्ने काम गरिहाल्छ। आजको पारिलो घाम मलाई औधी प्यारो लागिरहेछ। कहिले यही घामले अत्तालिने गरी पोल्छ, कहिले यही घाम प्यारो। आज त हावाले पनि हल्कासित स्पर्श गर्दै अङ्ग अङ्गमा तरङ्ग ल्याए जस्तो भइरहेछ। मन त्यसै त्यसै पुलकित भइरहेछ। यत्तिकैमा युवा युवतीको एक जोडी कतातिरबाट म बसिरहेको मेचसँगै बस्न आउँछन्। खाजा खाने समय भएर होला। पार्कमा कुनै मेच खाली छैन। सडकका पेटीहरू भरि भराउँछन्। सबै आआफ्नै धुनमा म एकजना मित्रको प्रतीक्षामा त्यहाँ बसिरहेको थिएँ। तीमध्ये एउटा जोडी कति छाडा भइरहेको छ। आफ्नो रासलीलाको प्रदर्शनी गरिरहेका छन्। उनीहरूलाई न कसैको लाज न कसैको डर छ। मानिस र पशुबीचको फरक पनि थाहा नभए जस्तो गरिरहेछन्। रोमान्टिक मुडमा छन् उनीहरू। ती गोराहरूको जोडीले मेरै अगाडि आएर छाडा काम गरेको मलाई मन परेन। उनीहरू आउनासाथ जुरुक्क उठेर जानु पनि अलि असभ्य हुने हो कि जस्तो ठाने। मलाई भित्रभित्रै उकुस मुकुस भइरहेको थियो। मैले घाममा लगाउने चस्मा खोजेँ, त्यो पनि बिर्सेछु। हेर्दा हेर्दै युवकको हात युवतीको सबै अङ्गहरूमाथि बिस्तारै चलबलाउन थाले। युवती सीमा नागिसकेको जस्तो गर्न थाली। म अर्को ठाउँको खोजीमा लागेर अलि पर गएर बसेँ। खाजा खाने समय भएकाले म खाजा खाने ठाउँको वरिपरि मेरो मित्र स्यान्डीलाई कुरेर त्यहाँ बसेको थिएँ। त्यति बेला यस ठाउँमा साध्यै भिड हुन्छ। रेस्टुरेन्टमा बसेर खानेहरूको भन्दा बाटोमा उभिएर खानेहरूको भिड बढी हुन्छ। रेस्टुरेन्टमा बसेर खाँदा महँगो हुन्छ, समय पनि धेरै लाग्छ। दुबईलाई किफायती हुने भएकोले गाडामा फुड कार्ट बनाएर बेचेको खानाको लामो लाम भए पनि धेरै बेर कुर्नु नपरेर मिठो पनि हुन्छ। 9-10 वर्ष अघि मैले यसै ठाउँलाई ठाउँमा स्यान्डीलाई चिनेको। मेरो अनुमानमा उनको उमेर करिब करिब 65 वर्षको हुनुपर्छ। पातलो जिउ, लाम्चो अनुहार, खैरो कपाल, अलिअलि फुलेर नुन र मरिचको धुलो जस्तो। त्यसलाई थाई कटिङमा राखेकी, कुरा गर्दा पनि उनलाई कपाल मिलाइरहनुपर्छ। बीचबीचमा टाउको दाहिनेपट्टि हल्लाइरहन्छन् र कपाल आँखासम्म आउने र जाने क्रम बनाइरहन्छन्। लुगाहरू पनि चटक्क मिलाएर लगाउँछिन्, तर ती लुगाहरू त्यस्ता दामी भने होइनन्। कहिलेकाहीँ उद्रिएकै लुगा लगाएर पनि आउँथिन् अनि नजानिदो किसिमले मित्रहरूको नजरबाट लुकाउने प्रयास गर्थिन्। यसबाट उनी सामान्य स्तरकी न्युयोर्कवासी हुन् भन्ने कुरा सजिलै थाहा हुन्थ्यो। नौ दस वर्ष अगाडिको कुरा हो। एक दिन खाना खानेहरूको भिड थियो। बाटोमै उभिएर खान पनि उनलाई असजिलो भइरहेको थियो। एउटा हातमा सोडा थियो, अर्को हातमा खाना। बस्ने ठाउँ कतै मिल्छ कि भनेर उनी यताउता हेर्दै थिइन्। म बसेको मेचमा थोरै ठाउँ बाँकी थियो। मैले उनलाई हेर्दै भनेकी थिएँ, यहाँ बस्न सक्नुहुन्छ नि? मेरो परिचय उनीसँग त्यही दिन भएको थियो। मैले नसोधिकनै उनले भनिन्, मेरो नाम सान्ड्रा हो, तर सजिलोको लागि सबैले स्यान्डी भन्छन्। मैले पनि आफ्नो नाम भन्न करै लाग्यो। उनी नजिकैको भवनमा काम गर्ने रहेछन्। त्यस बेलादेखि उनीसँग मेरो भेट हुन थालेको। निस्वार्थ भेटघाटले उनीसँग मेरो बढी नै हिमचिम हुन थाल्यो। कहिलेकाहीँ म अबेर पुग्दा मैले खाने गरेको खाना किनेर मलाई पर्खेर बस्थिन् अनि हामी सँगसँगै बसेर कुरा गर्दै खाना खान्थ्यौँ। केही वर्षपछि मैले उनलाई मेरो घरमा बोलाएर खाना खुवाएँ। खुबै मिठो मानेकाले कहिलेकाहीँ नयाँ खानेकुरा बनाउँदा म उनलाई सम्झेर उनका लागि केही लिएर पनि जान्थेँ। भेट भएपछि हामी सँगै बसेर खान्थ्यौँ। उनीसँगै बसेर खाना खाने बेलामा जहिले पनि म र मेरी आमालाई सम्झन पुग्थेँ। उनको उमेर र मेरी आमाको उमेर उस्तै उस्तै जस्तो भएकाले पनि त्यस्तो भएको होला। त्यसैले पनि म उनलाई बढी माया गर्थेँ। एक दिन मैले उनको जीवन र परिवारका बारेमा निकै प्रश्नहरू गरेँ। कहिले त यस्ता प्रश्नहरू निको मान्दैनन् पनि, तर उनले भने मलाई बेली विस्तार लगाइन्। केही बेर अगाडि हामीले देखेका गोरा जोडीको छाडा गतिविधितर्फ इसारा गर्दै हाँसेर भनिन्, समय भएसम्म यस्तै रमाइलोमा लागिन्छ, जीवन स्वतन्त्र छ, 18 वर्ष लागेपछि हामीलाई नियन्त्रण गर्न पाइन्न भनेर बाबुआमालाई धम्काउन पाइन्छ, धम्काइन्छ पनि। उनीहरूले नमानेमा घर नै छोडेर हिँडिन्छ। 18 वर्षमा त मान्छे परिपक्व नहुने रहेछ। अरूको लय लयमा लाग्ने, जे मन लाग्यो त्यही गर्ने गर्दा कलिलो उमेरमै धेरै समस्याहरू आउने रहेछ। एक समयमा म कोलम्बिया विश्वविद्यालयको मेडिकलको विद्यार्थी थिएँ। बाबाआमाले भनेको मानिनँ, म एक्लै केही गर्न सक्छु भन्ने ठूलो साहस र हिम्मत थियो। 18 वर्षको उमेरमा म निकै राम्री पनि थिएँ। म भनेपछि हजारौँ केटाहरू हुरुक्क हुन्थे र मेरो पछि पछि ताँती लाग्थे। उनी भन्दै गइन्, मैले समय चिन्न सकिनँ, त्यसैले मैले आफ्नो मनलाई अटल र दृढ सङ्कल्पित राख्नै सकिनँ। कोलम्बियाबाट बाहिरिन पुगे, कामको खोजीमा लाग्नु पर्यो, पढाइ कुनै विषयमा पनि टुङ्ग्याउन सकिनँ, त्यसैले जीवनभरै हातमुख जोड्ने प्रयासमा दौडिरहनु पर्यो। अहिले मलाई ठूलो पश्चाताप भइरहेको छ। केटाहरूको लय लयमा लाग्दा मैले एउटी छोरीलाई जन्म दिन पुगे, पालन पोषण गर्नै पर्यो, दायित्व गर्नु थियो, बोझ अझ भारी हुँदै गयो। मलाई जस्तो दुःख छोरीलाई नआओस् भनी सानैदेखि उनलाई सम्झाउने र राम्रोसँग पढ्नुपर्छ भन्ने कुरा सिकाउँदै आएँ। पढाइसकेपछि मात्र व्यक्तिगत स्वतन्त्रताका कुरा गर्नुपर्छ भन्ने ज्ञान निरन्तर दिने प्रयास गरिरहे, तर फेरि इतिहास दोहोरियो। मेरी छोरी अहिले क्यालिफोर्नियाको एउटा बुटिकमा काम गर्दैछिन्। उनले पनि हाई स्कुल मात्रै सकिन्। उनलाई विवाहको प्रस्ताव आएको छैन, गर्भवती भएकी छिन्। यो अमेरिकी स्वतन्त्रताको जल्दो बल्दो नमुना हो। उनका कथा सुनुन्जेल उनको मुहारमा एक किसिमको एकाङ्कीपन र थकावटमा पढिरहेकी थिएँ। उनले थपिन्, एक्लो जीवन, काम गर्दा गर्दा म जीवनदेखि थाकिसकेको छु, त्यसैले आउने नयाँ सालदेखि म निवृत्ति भरण लिँदैछु। सरकारबाट दिने सामाजिक सुरक्षा भत्ता र निवृत्ति भरण भत्ता गरेर मलाई बस्न खान पुग्ने पैसा आइहाल्छ। औषधि उपचारका लागि पनि मेडिकेयर र अर्को इन्सुरेन्स हुँदैछ। कति दिन काममा दौडिरहने, काम गर्न नपर्ने भएर हो कि? यतिभन्दा उनको अनुहारमा एकाएक खुसीका लहरहरू देखेका थिए। निवृत्तिभरणमा बसे पनि हामी भेटघाट भने गरिरहनुपर्छ है। कहिले तपाईँ मेरो घरमा आउनुहोला, कहिले म आउँला तपाईँकोमा। त्यस दिन यति भनेर म उनीसित बिदा लिएर घरतिर हिँडेँ। त्यसपछि एक हप्तासम्म मैले उनलाई देख्दै देखिनँ। फोन गरौँला भन्दा भन्दै घरको कामले गर्दा समय बितिहाल्यो। यहाँको ठुलै पर्व थ्याङ्क्स गिभिङ आउँदै थियो, त्यसमा उनलाई बोलाउनु पर्यो भनेर हिजो मैले उनको घरमा फोन गरेँ। स्यान्डीकै जस्तो स्वरमा उताबाट जवाफ आयो, हेलो, कसलाई खोज्नुभयो? मैले भने, स्यान्डी, म जेनी बोलेको चिनिनौ? उताबाट जवाफ आयो, होइन, म स्यान्डी होइन, म उनको जुम्लिया बहिनी हो। मैले भने, म स्यान्डीसँग कुरा गर्न चाहन्छु, दिनुहोस् न। उनले भनिन्, स्यान्डी त अस्ति 20 तारिकै दिन मरिन् नि, उनलाई हृदयघात भयो, उपचार गर्नै पाइएन, उनी अब यस संसारमा छैनन्। म केही बोल्नै सकिनँ, मेरो हातबाट टेलिफोन खचेछ, त्यो पनि मलाई होस भएन। म टोलाएर थचक्क बसेँ। उताबाट केही बेरसम्म हेलो हेलो भनेको आवाज आइरहेकै थियो, मैले फोन उठाउनै सकिनँ। बसेको ठाउँबाट म उठ्दा अँध्यारो भइसकेको रहेछ। कसरी यति छिटो मरिन् स्यान्डी? मलाई पत्यारै लागिरहेको थिएन, न पत्यारै के गर्ने, बित्ने त बितिसक्यो। उनका मिठा मिठा सपनाहरू कति बाँकी नै थिए। निवृत्ति भरण भएपछि पहिलो भ्रमण नगरेका ठाउँहरूमा घुम्न जाने, आफूसँग मन मिलेका साथीहरूलाई घरमा बोलाएर खाना खुवाउने, रमाइलो गफ गर्ने आदि आदि। तर मान्छेले सोचे जस्तो नहुने रहेछ। समयले जता लैजान्छ मान्छे त्यतै जान परिहाल्यो। समय मान्छेको बसमा नहुने रहेछ, समयको बसमा पो मान्छे रहेछ। मेरो मन अति दुखित भयो। यसलाई शान्त पार्न उनको नाउँमा नुहाउनु पर्यो भनेर नुहाउन गएँ। धेरै पहिले मैले मोबाइल फोनबाट उनको एउटा राम्रो फोटो खिचेको थिएँ, त्यसलाई कम्प्युटरमा डाउनलोड गरेर ठूलो बनाएँ। म फुलको शौखिन भएकाले घरभरि विभिन्न थरीका फुलहरू थिए, एउटा राम्रो गुच्छा बनाएर ल्याएँ, एउटा मैनबत्ती बालेर उनको नाउँमा एक्लै एक मिनट मौन धारण गरेँ। उनीसितको अन्तिम भेट त्यही हुनेछ भन्ने थाहा पाएको भए कति कुरा गर्थे होला। कालसितको भेट यस्तै अप्रत्याशित हुने भएकोले उनले पनि कसैलाई केही भन्न पाएनन्। यहाँसम्म कि उनकै जुम्ल्या बहिनीलाई पनि उनका ती मिठा मिठा बाँकी अधुरा सपनाहरू स्वर्गमै पनि पूरा हुन्, यस जन्ममा पूरा गर्न नसकेका र गर्न खोजेका कुराहरू अर्को जन्ममा भए पनि पूरा हुन्। उनको आत्माले चिर शान्ति पाओस् भनी फूलको गुच्छा बढाउँदै स्यान्डीको आत्मालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे। श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको कथाको शीर्षक अन्तिम विदाई शीर्षक हो। मैले कथाकार गीता खत्रीको अन्तिहीन इच्छा पुस्तकबाट यो कथालाई लिएको हुँ। आज यो चरणमा मैले उहाँका दुईवटा कथाहरू सुनाए, सुरुमा रातोकोट र पछि अन्तिम विदाईको शीर्षकको कथा सुनाए। केही बेरमा अर्को एउटा कथा यसै संग्रहबाट लिएर आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेग तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी आज कथाकार गीता खत्रीको पुस्तक अन्त्यहीन इच्छाभित्र संग्रहित कथाहरू सुनिरहेका छौं। अब यसैबाट गीता खत्रीको अर्को कथा सुनाउँछु, कहिले नबिर्सिने स्पर्श। बेलुकीको 8 बजिसकेको थियो। चेतन कामबाट भर्खर घर आइपुगी, ढोकाको घन्टी बजाई, छोरा र छोरी दुवैजना हाई मम भन्दै ढोकैमा आए। तिमीहरूको होमवर्क सक्यो कि सकिएन? चेतनले मायालु स्वरमा सोधी। दुवैको उत्तर एकै स्वरमा आयो, आज हाम्रो होमवर्क नै छैन मम, भोलि मेमोरियल डे हो, स्कुल जान पर्दैन, त्यसैले टिभी हेरिरहेको। उनीहरू टिभीतिर दौडिए। चेतन बेडरुमतिर पसि, दावा बेडरुममै भएको कम्प्युटरमा थियो। चेतन दिनभरि लगाएको लुगा फुकाल्न थाले। खाना पकाउँदा लगाउने लुगाहरू खोज्दै थिए। उसलाई निर्वस्त्र देखेपछि दावा कम्प्युटर छोडेर उतिर हानियो। सधैँ झैँ ऊ कामातुर भई छेतेनलाई समाउन पुग्यो। अचानक दावालाई झट्कार्दै उसले विद्रोह जनाए। छोड मलाई, तिमी त पागल भयो कि क्या हो, कि तिम्रो आफ्नो मात्र चाहना भए पुग्छ? ऊ कराउँदै बैठक कोठातिर आए। अमेरिका आएको दिनदेखि छेतेनले एकोरो काममा दौडेको दौडै छे। यसरी एकोरो काममै जोतेको पनि आज छ वर्ष भइसक्यो। कहिले चयनसँग बस्न पाएकी छैन। एउटै काम एक सुरमा गर्न पाएकी भए पो कामै के हो के। कहिले कामको खोजीमा एउटा एजेन्सीबाट अर्कोमा पुग्यो। कहिले छोराछोरी र श्रीमानलाई अमेरिका बोलाउने काममा एउटा वकिलबाट अर्को वकिल कहाँ आयो। कहिले नेपालतिर पैसा पठाउने एजेन्सीमा पुग्नु छ। कहिले छोराको डाक्टर कहाँ अनि कहिले छोरीको स्कुलमा। बिरानो मुलुकमा आएर मेसिन जस्तै काममा तल्लिन हुनु छेतेनका लागि कहाँ सजिलो छ र। एउटा रमाइलो विगत नेपालमै छोडेर छेतेन रङ्गीन सपना मनमा पोको पारेर अमेरिका भित्रिएकी हो। विगतका रमाइला पलहरू मनमा नआउने होइनन्। अमेरिका भित्रिनु अघि उसको जीवन निश्चिन्त थियो। अहिले ती क्षणहरू उसको मानसपटलमा ताजै छन्। तर अहिले ऊ मनले चाहेको मान्छेसँग स्पर्श गर्नु, माया कस्तो आनन्दमय थियो भनेर विचार गर्नु, सम्झनु अनि सोच्नु आदि कुरामा मन दौडाउने फुर्सदसम्म पाउँदिन। खाउँ खाउँ र लाउँ लाउँ भन्ने उमेरमा लोग्ने र छोराछोरी छोडेर चार चार वर्ष त उसले एक्लै अमेरिकामा बिताइसकेकी थिए। पोहोर साल मात्र छेतेनले लोग्ने र छोराछोरीलाई अमेरिका बोलाएर चार चार वर्षको पट्यार लाग्दो बिछोडको पीडालाई विदा गरी पारिवारिक मिलनको धित मार्न सफल भई। लामो कपाल, पातला ओठ, पातलो कम्बर, चटक्क मिलेको जिउडाल भएकी ऊ छिट्टु छरिती छे। छेतेन दुई बच्चाकी आमा जस्तै पनि देखिन्न। त्योभन्दा पनि उसमा अल्छीपन पटक्कै छैन। कहीँ गए पनि काम नगरी बस्नै सक्दिन। आधुनिक उपभोग्य प्रविधिको प्रयोगमा पनि उसको रुचि त्यस्तै आकर्षक छ। कम्प्युटर, आइपड, आइफोन नयाँ निस्क्यो कि उसलाई नकिने हुन्न। ती आधुनिक ग्याजेटहरूमा उसको आउँला यति छिटो दौडन्छन् कि अरूलाई थाहै हुन्न। जागर जस्तै काममा लागिरहन छेतेनलाई शारीरिक शक्तिले पनि साथ दिएको छ। पर्यो भने चौबिसै घण्टा काम गर्न सक्छ ऊ। बलियो नहोस् पनि कसरी, उमेर पनि कति भएर, भर्खरै तीसमा टेकेकी त हो। सबै गुडले सम्पन्न छे र साथमा उसले प्रकृति प्रदत्त नारी सुलभ सौन्दर्य त पाएकी नै छ। उसको वंशले दावालाई भने सधैँ कामातुर बनाइदिन्छ, खै किन हो, उसको शरीरमा त्यस्तो जगाउने सुगन्ध पो छ कि। लोग्ने र छोराछोरीलाई साथमा पाएर छेतेन निकै खुसी थिए। लोग्ने छोडेर आएका ऊ जस्ता कति आइमाईहरू एक्लै बस्न नसकी अरू नै पुरुषसित मिलिजुली बसेका छन्। स्वास्नी र छोराछोरी छोडेर आएका कति केटाहरू अरू केटीसँग बसेका छन्। कतिले छेडिक आनन्दको अन्धोपनमा नेपाली परम्परागत नैतिकतालाई कुल्चिएका छन्। बाध्यताका बाहनामा तिनले आफ्नो परम्परालाई तोडेका छन्। छेतेन भन्ने यस्ता सन्दर्भमा सदैव अपवाद भई अमेरिका बसाइमा ऊ यस्ता घटनामा कहिल्यै मुछिन। त्यसैले ऊ आफ्नो निष्कलङ्कित चरित्रमा गर्व गर्छे। सधैँ जसो छेतेन काम सकेर सुत्न जाँदा बाह्र एक बजिहाल्थ्यो। भान्सामा काम गरुन्जेलसम्म पनि लोग्नेको मायालु स्पर्श पाउने आशामा लालायित हुन्थे। तर दिनभरिको थकाइले शरीरलाई आधारात्मक सक्रिय बन्न दिँदैनथ्यो। दिनभरिको परिश्रमका साथै भोलि गर्ने कामको सोचका कारण शारीरिक र मानसिक दुवै खालका थकानले गर्दा ओछ्यानमा पल्टनासाथ निदाइहाल्थे। दावा भने कम्प्युटरमा अगाउन्जेल खेल्थ्यो अनि छेतेनको निद्रा बिथोल्न आउँथ्यो। उसले छेतेनको निद्रा नबिगारेको कुनै दिन भएन। उमेरको एउटा चरण पार गरेपछि यौन महत्त्वपूर्ण आवश्यकता हो जीवनका लागि, के यसको पूर्ण तृप्ति नै छैन त? छेतेनले किताबमा त धेरै पटक पढेकी थिए कि पुरुष र नारी बीचको सम्बन्धका लागि यौनको महत्त्वपूर्ण भूमिका छ। जीवनमा पति पत्नी बीचको सहवासले ठूलो महत्त्व राख्दछ। त्यसले मान्छेलाई लामो समयसम्म जवान र सबल बनाउँछ अनि लामो आयु समेत प्राप्त हुन्छ। सहवासले नै कतिपय तनाव, मानसिक पीडा, दुःख दर्दलाई बिर्साइदिन्छ, दुई मनबीचको फाटोलाई जोडिदिन्छ र आनन्दको अनुभूति मिल्छ। आफ्ना सन्दर्भमा भने छेतेनलाई शंका लाग्यो ती पनाइहरूप्रति। यसपालिको गर्मी विदामा आफू र केटाकेटी आमाको घरमा गएर विदा मनाउने योजना अनुसार छोराछोरीलाई लिएर छेतेन नेपाल गई। नेपालमा ऊ बस्ने माइतीमा हो। छोरी दुब्लाएको देखेर आमाको मन कता कता उडिरहेछ अहिले। मान्छेको मन त कतिखेर उड्छ कता उड्छ पत्तै हुन्न, खास गरी जता राम्रो हुन्छ त्यतै उड्दो रहेछ। दावासँग विवाह हुनु अघि चेतनलाई मन परेको केटो तेन्जिन हो। तेन्जिनको हँसिलो र गोरो अनुहार आमाको अगाडि आयो। चेतनले तेन्जिनसँग विवाह गर्ने आफ्नो इच्छा आमासित प्रकट नगरेकी होइन, तर तेन्जिनको गरिबीलाई तगारो बनाई उनीहरूले अस्वीकृत गरिदिए। दावाको खानदानीलाई प्राथमिकता दिएर चेतनको जीवन उसको पूर्ण स्वीकृति नहुँदा नहुँदै दावाको हातमा थमाइदिएका थिए। बदल्न नसकिने त्यही घटनाका कारण छोरी खुसी र सुखी नभएको हो भन्ने चेतनकी आमाका मनमा परिरहेको छ। भाग्य र कर्मले साथ दिएपछि मान्छेको जीवनमा आर्थिक अवस्था मात्रै बाधक नहुँदो रहेछ। मेहनतले गर्दा तेन्जिन अहिले डाक्टर भइसकेको छ, घर नजिकैको अस्पतालमा काम गर्न सुरु गरेको छ। आमाको विचारमा उसले लोभलाग्दो जीवन बिताइरहेको छ। छ वर्षमा देश फर्केकी छोरी, केही दिनको पाहुना, आमा छेतेनलाई मनपर्ने खानेकुराको फरक फरक परिकार बनाउनमै व्यस्त भएकी छन्। उसलाई मनपर्ने खानेकुराको सूचीमा मोमो पनि पर्ने भएकाले आमाले घरमा मोमोको पनि व्यवस्था गरिन्। उसको विवाह हुनुभन्दा पहिले छेतेनको घरमा मोमो पाक्यो कि तेन्जिनलाई बोलाइन्थ्यो। ऊ भने छेतेनको घरमा आएर उनीहरू सँगसँगै सबै काममा सहयोग गर्दथ्यो अनि मोमो खाएर मात्रै घर जान्थ्यो। छेतेनका बुबा आमाले यसलाई सामान्य रूप नै लिएका थिए। आज पनि मोमो बनाइसकेपछि आमाले तेन्जिनलाई सम्झिन्। उनले छेतेनसित भनिन्, तेन्जिन पनि घरमै छ, उसलाई पनि लगिदेऊ न, ऊ यो गाउँको सबैको सेवा गर्छ, पहिले पनि गाउँका सबैका काममा सहयोग गर्ने मान्छे, अहिले त झन् उसको कामै सहयोग गर्ने खालको छ। आमाका कुराले छेतेन खुसी भई, म पनि उहीँ बसेर खान्छु, मेरो भाग पनि राखिदिनुहोस्, उसले भने। केटाकेटी हजुरआमासितै मोमो खानमा बोले। ऊ दुबईको भाग बोकेर हिँडी। 10-11 वर्षपछि उनीहरूको भेट भएको यो पहिलोपल्ट थियो। तेन्जिनले टोलाएर छेतेनलाई हेरिरह्यो। छेतेनले भनी, बस पनि नभन्ने कि क्या हो। तेन्जिनले अलिक सावधान भएर सोफातिर देखाउँदै भन्यो, ए आऊ न यता बस। छेतेन सोफामा बसेपछि उसले सोध्यो, छेतेन तिमी त धेरै दुब्लाइ छौ नि, किन सन्चो छैन। छेतेनले लाडो स्वर बनाउँदै भनी, तिमी डाक्टर हो क्यारी, जाँचेर हेर न अनि के रोग लागेको छ पत्ता लगाऊ। आमाले बनाएर दिएको मोमो छेतेनले निकाली। तेन्जिनले भन्यो, धेरै वर्षपछि फेरि तिमीसँग बसेर यसरी मोमो खान पाएँ। मेरो पनि त भाग्य रहेछ तेन्जिन, तिम्री हुन पाइन तर यो भाग्य फेरि एकपटक आयो। छेतेनको स्वर कम्पित तर गम्भीर थियो। एउटै भाँडोबाट दुवैले झिकेर खान थाले। एक किसिमले उनीहरू पुरानो कुराहरू सम्झेर रोमाञ्चित देखिन्थे, शब्दमा भने व्यक्त गर्न सकिरहेका थिएनन्। दुवैको शरीरले प्रेम मागिरहेको थियो। यताउताका सामान्य कुरा गर्दै मोमो खाइसके। तेन्जिनले फेरि मनमनै सोच्यो, छेतेन कसरी यस्तो दुब्ली भएकी होली, के भयो होला। वास्तवमा छेतेनलाई मानसिक पीडा बाहेक केही भएको थिएन। यदि समयमा समाधान नहुने हो भने मानसिक चिन्ताले मान्छेलाई चितामा समेत पुर्याउन सक्छ। मोमो खाइसकेपछि तेन्जिनले छेतेनको शारीरिक अवस्थाबारे फेरि प्रश्न गर्यो। छेतेनलाई पनि प्रेम प्यासमा अधीर भएको तनमा तेन्जिनको हातको स्पर्शले मातसित तृष्णा जागेर आयो। उसले सामान्य शारीरिक समस्या बताई। तेन्जिनले उसलाई ओछ्यानमा उत्तानो पारेर सुत्न लगायो। प्रफुल्ल हुँदै छेतेन तन्जिनको पाखुराको सहारा लिएर उसको ओछ्यानमा उत्तानो परेर पल्टी। तेन्जिन छेतेनका प्रत्येक अङ्गहरू स्पर्श गर्दै रोग पत्ता लगाउनमा तल्लीन भयो। छेतेनका हरेक अङ्गहरूमा तेन्जिनको हात पुग्दा तेन्जिन समस्या छ कि भनी प्रश्नहरू सोध्थ्यो। त्यसको जवाफमा छेतेन हाँसी हाँसी भन्थे, तिमी डाक्टर हौ, तिम्रो हात त्यहीँ छ, आँखाले हेरिरहेकै छौ, मैले केही विरोध गरेकी छैन, जाँच र मलाई भन। जाँच्नुपर्ने सबैतिरको जाँच सकियो। साधारण डाक्टरको हैसियतले हेर्दा बाहिरी बिरामी केही देखिएन। छेतेनको शारीरिक जाँचपछि तेन्जिनले भन्यो, बाहिरबाट त केही देखिएन, तिमीलाई ठिकै छ, तर भित्री खराबीका लागि रगत दिशा र पिसाबको परीक्षण नगरी थाहा पाइन्न, त्यसका लागि प्रयोगशालामा जानुपर्छ, भोलि तिमीलाई लिएर जान्छु हुन्न, तिमी अमेरिका फर्कन अघि नै तिम्रो सबै परीक्षण सक्नुपर्छ। जवाफमा ऊ मुस्कुराई। तेन्जिनको सरलतामा ऊ एकाएक पग्लिए, उसका आँखामा आँसु भरिए। स्वास्थ्य परीक्षण सकेपछि पनि छेतेन ओछ्यानमा पल्टी नै रहे, मानौ ऊ त्यसै ओछ्यानमा लुटुपुटु गरी तेन्जिनका अगाडि सुतिरहन चाहन्छे। यतिखेर उसलाई थकाइ पनि छैन, पीर पनि छैन, एकदम रमाइलो लागिरहेको छ। ऊ मनभरि मुटुभरि 12-13 वर्ष अगाडि तेन्जिनसँग बिताएका समयको पुनरावृत्ति खोजिरहेकी थिए। उसको मनमा न दावा थियो न केटाकेटी थिए। तेन्जिनको सामिप्य पाएर ऊ उही अविवाहित छेतेनकै अनुभूति गर्न थाले। छेतेनले कुरा उठाए, तेन्जिन तिमीले आजसम्म विवाह किन नगरेको। तेन्जिनले खुलेरै जवाफ दियो, हेर छेतन, मानिसको एउटै मन हुन्छ, मेरो पनि एउटै मन थियो जुन तिमीलाई धेरै वर्ष अगाडि दिइसके, त्यो तिमीलाई थाहै छ, अब म अर्को विवाह गर्न अर्को मन कहाँबाट खोजौँ। चेतनले 12 वर्ष अगाडि तेन्जिनको काखमा टाउको राख्दै उससँग विवाह गर्न नसकेको कुराको घटना सम्झि त्यति बेला तेन्जिनले निन्याउरो मुख लगाएर भनेको छ, ठिकै छ, साँचो मायामा त्याग पनि हुन्छ, तिमी जहाँ खुसी हुन्छौ म त्यसैमा खुसी छु। सम्झेर छेतेन तिन्जिङको मायामा पग्ली। उसले तिन्जिङलाई आफू पल्टिरहेको ओछ्यानमा तानी अनि तिन्जेलसम्म लुकाएर राखेका आफ्ना व्यथाहरू आफ्ना पीडाहरू पोख्न सुरु गरी। तेन्जिनले छेतेनको विवाह उसको व्यवस्थामा हुन गएकाले केही बोलेको थिएन, तर छेतेनको माया यतिका वर्षसम्म पनि आफूप्रति उत्ति नै रहेको थाहा पायो। तेन्जिनको औँलाले छेतेनको कपालमा मायालु स्पर्श गर्न थाले। कपालबाट निधारमा आएका उसका हातले निधारमा हल्का देखिन थालेको पसिना पुछिदिए। उसको हात अब छेतेनका गाला मुसार्दै गालाबाट गला हुँदै तलतिर सरे। छेतेन आफ्नो यौवनावस्थाको स्वप्नराज तेन्जिनको स्पर्शको आनन्दमा हराउन थाले। उसका आँखाका ढकनी हल्का रूपमा बन्द भए, शरीर रोमाञ्चित भएर आयो। यस्तो क्षण छेतेनले विवाहपछि कहिल्यै अनुभूत गर्न पाएन। आज ऊ आफ्नो शरीरका हरेक अङ्ग फक्रिएको अनुभव गर्न थाले। दुवैजना कल्पनातीत मिठो अनुभव गर्न थाले। सांसारिक अवस्था र बन्धनबाट दुवै मुक्त भएको आभास गर्न थाले। संसारको प्रत्येक सुख र खुसी आफूसम्म ओहिरिएको आभास छेतेनलाई भयो। दुवैजना एकअर्कामा हराइरहे। कहिले नबिर्सिने स्पर्श शीर्षकको यो कथा मैले कथाकार गीता खत्रीको कथा संग्रह अन्त्यहीन इच्छाबाट वाचन गरेको थिएँ। आज अन्त्यहीन इच्छा कथा संग्रहबाट मैले 3 कथाहरू वाचन गरेँ र योसँगै 4 श्रृङ्खला कथाकार गीता खत्रीको अन्त्यहीन इच्छा संग्रहभित्रका कथाहरू सुनेर हामीले श्रुति सम्वेकमा सक्यौं। अर्को साताको शुक्रबारदेखि अर्को गद्दी लिएर आउनेछु। तबसम्मको लागि प्राविधिक साथी संघर्ष विष्ट र दिनेश निरौलासँगै म प्रस्तुता अच्युत घिमिरे बिदा हुन्छु। नमस्कार, शुभरात्रि। De re di tanare, de re di tanare.